तपाईँ एसबिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
यस हप्ताका प्रमुख समाचारमा, नेपालले यस हप्ता कोभ्याक्सबाट 18 लाख भन्दा बढी मात्रा कोभिसिल्ड खोप प्राप्त गरेको छ। संसदको हिउँदे सत्र सुरु भइसक्दा पनि कुनै विधेयकमा काम कारवाही अघि नबढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारका लागि सर्वदलीय बैठक बोलाएका छन्। प्रमुख विपक्षी दल एमाले संसदमा अवरोध गरिरहेको हुनाले संसदमा रहेका 57 विधेयक पारित हुन सकेका छैनन्। काठमाडौँमा यस वर्षको सबैभन्दा कम तापक्रम अर्थात् 2 डिग्री सेल्सियस मापन गरिएको छ र जाडो अझ बढ्ने बताइएको छ। नेपालको एक प्रमुख पार्टी नेपाली काङ्ग्रेसको महाधिवेशनमा चुनाव भएपछि शेरबहादुर देउवा फेरि पनि अध्यक्ष निर्वाचित भएका छन्। गत एक महिनाभित्र नेपाली काङ्ग्रेसका साथै नेपालका अरू 2 महत्त्वपूर्ण पार्टी एमाले र राप्रपाका पनि महाधिवेशन भएका थिए। काङ्ग्रेसमा जस्तै एमालेमा पनि पुरानै नेतृत्व दोहोरिएर केपी ओली अध्यक्ष बनेका छन् भने राप्रपामा प्रसिद्ध नेता कमल थापालाई हराएर राजेन्द्र लिङ्देन नयाँ अध्यक्ष बनेका छन्। यसै सन्दर्भमा यी तिनै पार्टीका नयाँ नेतृत्वले नेपालको राजनीतिमा पार्ने असरका बारेमा मैले त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध अध्यापन गर्ने राजनीतिक विश्लेषक आवासना पाण्डेसँग कुराकानी गरेकी छु। भर्खरै यो राजनीतिक पार्टीहरूको महाधिवेशनहरू भएको हामीले देखिरहेछौँ होइन, अनि विशेष गरी यो 2 ठुलो पार्टीहरू एमाले र नेपाली काङ्ग्रेसमा चाहिँ फेरि पुरानै नेतृत्व दोहोरिएको छ, यो कुरालाई कसरी लिनुभएको छ? नयाँ अनुहारहरू आउनुपर्ने बेला हो कि होइन कि, अथवा उहाँहरूले चाहिँ अलिकति बढी मेच्योरिटी दिन सक्नुहुन्छ कि, कस्तो लाग्छ तपाईँलाई?
मेच्योरिटी दिने कुरा त उमेरले मात्र आउँदैन है। पहिला कुरा त उमेर त सब दुईटै पोलिटिकल पार्टीको लिडरसिपहरूको धेरै नै भइसक्यो, तर परिपक्व कोही पनि हुनुहुन्न कि, किनभने उहाँहरूको परिवर्तनको चाहनै छैन कि। जुन कुरा उहाँहरूले बोल्नुहुन्छ बाहिर पब्लिक स्फेयरमा, प्राइभेट स्फेयरमा आफूमा आउँदाखेरि चाहिँ त्यो कुरा उहाँहरू चाहनुहुन्न जस्तो देखिन्छ कि। चाहने मान्छेले त लिडरसिप चेन्ज गर्थ्यो नि त, डेमोक्रेटिक कुराहरूमा प्रति कति रेस्पोन्सिभ हुने भन्ने कुराहरू इन्ड्युस गर्ने पनि पोलिटिकल पार्टीहरूले नै हो होइन। पोलिटिकल पार्टीको सबभन्दा माथिमा लिडरसिप हुन्छ होइन। सो हाम्रो 2 यो ठुल्ठुलो पार्टीहरू जुन भन्छौँ हामीले, एमाले भन्छौँ अथवा काङ्ग्रेस भन्छौँ, एमाले त ध्वस्तै भइसक्यो मेरो विचारमा। एमाले त पतनकै पाथमा गइसक्यो, किनभने एमालेमा त जे हुन्छ वान म्यान सो जस्तै हुन थालिसक्यो होइन। पार्टीमा त धेरै विचार आउनुपर्छ, धेरै के अरे पर्सपेक्टिभ्सहरू आउनुपर्छ होइन, एकले अर्कोलाई काउन्टर गर्नुपर्छ। त्यो हो नि त पार्टी डेमोक्रेटिक प्रोसेस भनेको, त त्यो हो नि त पार्टीमा, त त्यो हुनुपर्ने हो नि त। तर एमालेको केसमा चाहिँ एमाले चाहिँ लास्ट महाधिवेशनमा हामीले जे देख्यौँ त्यो देखेपछि चाहिँ पार्टी चाहिँ पतन उन्मुख छ भन्ने चाहिँ मेरो कन्क्लुजन भयो होइन। किनभने एउटै मान्छेले सबै कुरा निर्धारण उ गर्न खोजिरहेछ, उसको लिडरसिपमा सबैजना बस्नुपर्ने, उसको अगेन्स्ट कोही पनि जानु नहुने, त्यो खालको कल्चर इस्टाब्लिस गर्नु भनेको चाहिँ डेमोक्रेटिक प्र्याक्टिसको लागि त अभियसली सेल्फ डिस्ट्रक्टिभ हो। पार्टीको अर्गनाइजेसनको लागि पनि इट डज नथिङ फर द पार्टी होइन। कङ्ग्रेसमा आउँदाखेरि चाहिँ कङ्ग्रेसको चाहिँ अफकोर्स लाइक सभापति फेरि दोहोरिनु भयो, त्यो चाहिँ दुःखद कुरा हो, किनभने एउटै मान्छेले हाँके गरेर एकजनाको लिमिटेसन हुन्छ एउटा मान्छेको होइन, थर्ड प्रोसेस लिमिटेसन हुन्छ, मेबी उसले सराउन्ड गर्ने मान्छेहरूले उसलाई दिने इनपुटमा लिमिटेसन हुन्छ होइन। तर काङ्ग्रेसमा अलिकति ग्लिमर अफ होप चाहिँ के छ भन्दाखेरि, जुन महामन्त्रीहरू आउनुभयो उहाँहरू अलिकति नयाँ हुनुहुन्छ, यङ जोस जाँगरको हुनुहुन्छ, एन्ड देव अलवेज काउन्टर्ड द लिडरसिप होइन, देव अलवेज क्वेसन द लिडरसिप होइन।
अनि जस्तो यो पार्टीभित्रको त हामीले कुरा गऱ्यौँ, तर जो यो नेताहरू हुनुहुन्छ उहाँहरू चाहिँ विगतमा कति कुरामा असफल भनेर पनि देखिसक्नु भएको छ होइन। अब देउवालाई पनि हामीले प्रजातन्त्र दरबारमा लगेर बुझाउने भन्ने खालको पनि आरोप लागेको छ। त्यस्तै ओलीले पनि 2 पटक संसद विघटन गरेर पनि अब राजनीतिक कदममा नै धेरै शङ्काहरू उत्पन्न भएको छ। त्यस्तो खालको मान्छेहरू चाहिँ नेतृत्वमा फेरि पुग्दाखेरि नेपालको राजनीतिलाई अथवा भविष्यको चुनावहरूबाट पनि उहाँहरू नै नेतृत्वमा आउने सम्भावना हुन्छ, त्यस्तो खालको राजनीतिलाई चाहिँ कसरी असर पर्छ जस्तो लाग्छ?
यस्तो मान्छेहरू लिडरसिपमा आइसकेपछि कुनै न कुनै हिसाबले उहाँहरूले डेमोक्रेसीलाई हर्ट गर्ने कुराहरू गर्नुभएको छ भने, अब त्यस्तो मान्छे नेपालको लिडरसिपमा भएर अनि नेपालको लिडरसिपलाई बाहिर रिप्रेजेन्ट गर्दाखेरि इन्टरनेसनल लेभलमा चाहिँ के हुन्छ भन्दाखेरि, नेपालको स्ट्यान्डिङ विक देखिन्छ क्या, कसले केही कुरा बोलिरहेछ भन्ने कुरामा धेरै असर पार्छ नि त। अब डेमोक्रेसीको मान्यतै नमान्ने मान्छे, संसद विघटन गर्ने मान्छे हुन्छ नि, प्रजातन्त्रको मूल्य मान्यता नबुझ्ने मान्छेले प्रजातन्त्रको कुरा गर्यो भने त कसैले पनि पत्याउँदैन नि त।
हजुर, अनि अब एउटा हिन्दूवादी र राजतन्त्रवादी एउटा पार्टीको पनि महाधिवेशन भर्खरै सकिएको छ, राप्रपामा चाहिँ एउटा नयाँ अनुहारले चाहिँ नेतृत्व लिनुभएको छ, त्यसलाई चाहिँ कसरी लिनुभएको छ तपाईँले?
अब जस्तै त्यो पार्टी चाहिँ एक्सट्रिम अलिकति एक्सट्रिम एन्डमा छ नि त, राजा चाहिन्छ हिन्दू राष्ट्र हुनुपर्छ भन्ने छ होइन, त्यो डिफ्रेन्ट भोइस हो होइन, त्यो भनेको प्लुरल कुरालाई स्पेस दिएको हो नि त, त्यस्तो पार्टी पनि एक्जिस्ट गर्न दिनु भनेको होइन, पार्टीको मूल्य मान्यता के हो, पार्टीको आइडियोलोजी के हो, आइडियोलोजीमा नगइकन खालि नेतृत्व परिवर्तनको मात्रै कुरा हेर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि, जस्तै कुनै पनि पार्टी अथवा कुनै पनि संस्था एउटा मान्छेको पकेटमा छ भन्ने बित्तिकै त्यहाँबाट त्यहीँबाट हो प्रब्लम्सहरू सुरु हुने। राप्रपामा पनि त्यही भइरहेको थियो, कमल थापा भएन भने राप्रपा हुँदैन अथवा अर्को कुनै भएन भने राप्रपा हुँदैन भन्ने जुन एउटा थर्ड प्रोसेस थियो त्यसले कम्प्लेसेन्सी ल्याउँछ नि त। लिङ्कडेन चाहिँ राप्रपामा आउनु भनेको चाहिँ एक हिसाबले चाहिँ राप्रपाभित्रकै सङ्गठनको मान्छेहरूलाई पनि नयाँ मान्छे चाहिएको, नयाँ परिवर्तन चाहिएको भन्ने चाहिँ त्यो कुरा बुझ्छु म चाहिँ। अब उहाँ पनि एकदम कडा अभिव्यक्ति दिनुहुन्छ, राज्य फिर्ता ल्याउनुपर्छ, राजतन्त्र हुनुपर्छ, हिन्दू राष्ट्र हुनुपर्छ भन्ने कुराहरूमा उहाँको अभिव्यक्ति एकदम कडा छ, त्यसमा म जान्न होइन। कमल थापाबाट लिङ्कडेनमा ट्रान्सफर भयो लिडरसिप भन्नु नै इट्स पार्ट अफ अ चेन्ज के।
अनि यो तिनटै पार्टीहरूमा र अब अरू जुन नेपालका ठुला दलहरू छन्, माओवादी पार्टी र एमालेबाट फुटेको माधव नेपाल र झलनाथ खनाल नेतृत्वको पार्टी, ती सबैको उच्च तहमा महिलाहरूको चाहिँ एकदमै कमी देखिन्छ, जबकि अब विशेष गरी माओवादी पार्टी चाहिँ अब एउटा महिलाहरूको मुद्दाहरूले उहाँहरूले एकदम बलियो गरी उठाउनु भएको थियो, अनि यो कुरालाई नेतृत्वमा महिलाहरूको कमी हुनुलाई चाहिँ कसरी लिनुभएको छ तपाईँले?
धेरै महिलाहरू जनआन्दोलनमा पार्टिसिपेट हुनुभयो, भाग लिनुभयो, उहाँहरूको भूमिका एकदमै नै सराहनीय छ। इन्फर्मल उसमा चाहिँ सेटिङहरूमा चाहिँ उहाँहरू एकदमै एक्टिभ हुनुभयो, तर तपाईँले भने जस्तै पार्टी सङ्गठनमा चाहिँ माथि माथि चढ्नु भएन होइन, है अब त्यसलाई त कुनै पनि हिसाबले जस्टिफाई गर्नै सकिँदैन यो त्यो भनेर। स्ट्रक्चरल ब्यारियर थियो कि पार्टिजहरूमा, टिकट नदिने, महिला हुने बित्तिकै चुनावमा नउठाइदिने, सानसानो पार्टीको पनि सानसानो रोलमा मात्रै कन्फाइन गरिदिने, अथवा महिला हुने बित्तिकै पार्टीभित्रको महिला सङ्गठनमा मात्रै लिमिट गरिदिने होइन, त्यस्तो प्र्याक्टिसहरू थियो र अहिले पनि छ है। कोटाको कुरा छ होइन, कोटाको कुरा गर्दाखेरि अब वी विल प्रोबेबली ह्याभ अ लट अफ वुमेन होइन, तर म अझ पनि के डेन्जर देख्छु भन्दाखेरि त्यो सिम्बोलिक नै देख्छु कि म, रिप्रेजेन्टेसन चाहिन्छ त्यही भएर यहाँ महिलालाई यसमा हालिदिउँ न त भनेर। ट्रेजिक छ कि द वे वुमेन आर ट्रिटेड इनसाइड द पार्टी, त्यो चाहिँ अलि दयनीय नै छ। जुन कुरा पुरुषले अलिकति प्रयास गर्ने बित्तिकै पाउनुहुन्छ जुन पोजिसनहरू सायद होइन, त्यही पोजिसन पाउनलाई चाहिँ महिलाले चाहिँ पार्टीभित्र चाहिँ रोई कराई नै गर्नुपर्छ कि।
अब यसरी महिला कम हुनु अथवा नेतृत्व तहमा विविधता कम हुनुले चाहिँ त्यो पार्टीलाई र समग्र राजनीतिलाई चाहिँ कसरी असर पार्छ जस्तो लाग्छ?
फरक पर्छ कि, महिलाले सोच्ने मुद्दा र पुरुषले सोच्ने मुद्दा फरक पर्छ होइन। मैले भन्नु खोजेको महिलाले महिलाको मुद्दाको बारेमा मात्रै सोच्नुपर्छ भन्ने छैन, तर कतिचोटि चाहिँ महिला बाल बालिकाको मुद्दा जुन चाहिँ नेसनल लेभलको प्रायोरिटी हुनुपर्ने कुरा हो, हुनसक्छ होइन, त्यो कुराहरू कतिचोटि चाहिँ पुरुषहरूले सोच्न भ्याउनुहुन्न कि, सोच्न सक्नुहुन्न, त्यतातिर उहाँहरूको ध्यान जाँदैन होइन। र कति कुरा बिसाइड्स महिला अथवा पुरुषको कुराहरू पनि जुन हिसाबले महिलाले भनौँ न हामीले सिक्योरिटीको कुरा गर्छौँ, रिप्रेजेन्टेसनको कुरा गर्छौँ होइन, इभन फरेन पोलिसीको कुरा गर्दाखेरि जुन हिसाबले एउटा महिलाले सोच्नुहुन्छ, जुन हिसाबले एउटा पुरुषले सोच्नुहुन्छ, त्यसमा धेरै विविधता हुन्छ कि, धेरै फरक हुन्छ कि। माथिल्लो तब्कामा पुरुष मात्र हुनु भनेको एउटा मात्र एजेन्डालाई प्रायोरिटाइज गर्नु हो कि।
अहिले चाहिँ यो राजनीतिक हाम्रो संस्कारमै यस्तो खालको समस्याहरू देखिरहेको छन् कि एउटै खालको नेतृत्व दोहोरिने, एउटै खालको विचार चाहिँ दोहोरिराख्ने, त्यो कुरा नमान्ने मान्छे चाहिँ अब सपोज पार्टी नै छोडेर जानुपर्ने, जस्तो हामीले माधव नेपालहरूको मुद्दामा देख्यौँ। यो कुराले चाहिँ समग्र राजनीतिलाई जसरी एउटा नकारात्मक असर पारिरहेको छ, यसको समाधान अथवा निकास चाहिँ के हुनसक्छ होला?
हजुर, त्यसको निकास भनेको चाहिँ विद्रोह नै हो है। जस्तै जुन हिसाबले माधव नेपालहरूले विद्रोह गरेर आउनुभयो होइन, त्यो भनेको चाहिँ विद्रोह गर्ने ठाउँ अझै छ, किनभने विद्रोह गरेन भने त फेरि कठपुतली जस्तो हुन्छ कि, एउटै मान्छेको भावनामा विचारमा, जस्तो चाइनामा जे हुन्छ अथवा नर्थ कोरियामा जे हुन्छ हुन्छ नि, देयर इज नो स्पेस फर एनी अदर भोइस होइन। सिटिजन्सको पनि रेस्पोन्सिबिलिटी हुन्छ अगेन होइन, जस्तै त्यो कुरामा भोटिङमा रिफ्लेक्ट हुन्छ, जस्तै नेपाली कङ्ग्रेसमा रिफ्लेक्ट भयो अन्त सभापतिमा रिफ्लेक्ट नभए पनि अरू पदमा त कस्तो ठुल्ठुलो स्ट्याचर भएको मान्छेहरूलाई हराएर यु ह्याड न्यू फेसेस कमिङ, त्यो गर्नुको विकल्प छैन कि। हामीले पनि गर्नुपर्छ कि होइन, हामीलाई यिनीहरू हुँदैन, हामीलाई नयाँ फेस चाहिन्छ, नयाँ लिडरसिप चाहिन्छ, नयाँ विचार भएको मान्छे चाहिन्छ, जुन हामीले पोलिटिक्स खत्तम भयो बिग्रियो भनेर जुन कुराहरू समस्याहरूको बारे सधैँ कुरा गर्छौँ, त्यो कुराको समाधान चाहिँ हामी आफैले खोज्ने हो। आफैले खोज्दाखेरि चाहिँ हामी आफैले पनि हिम्मत गरेर नयाँ मान्छे ल्याउनु पर्छ र त्यसको विकल्पै छैन।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसपिएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।